यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
सातको विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ज सँगै अनलाइन र मोबाइलमा समेत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सन्तोष रावतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। क्याम्पस हस्तान्तरणका लागि त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर। कैलाली बहुमुखी क्याम्पस पनि समायोजन प्रक्रियामा गएन। कैलालीमा वैज्ञानिक वन व्यवस्थापन मार्फत 10 वर्षमा 31,000 घरधुरीलाई लाभान्वित गराउने लक्ष्य। विगतको भन्दा 3 गुणा बढी काठ उत्पादन भइरहेका नगरपालिकाले असारे विकासको प्रचार वार्षिक वर्षको अन्त्यमा योजना सम्झौता गर्दै विकासतर्फ
हार्दिक आमन्त्रण। हाम्रा स्वर्गीय पिता बद्री प्रसाद जोशी र माता कुन्तादेवी जोशीको स्वर्गवास भएको 1 वर्ष यी वैशाख 28 गते शुक्रबार परेको हुँदा सम्पूर्ण इष्टमित्र आफन्तजन शुभचिन्तक तथा सम्पूर्ण फुलबारीवासीलाई पितृप्रसाद ग्रहण गरिदिन हुन सादर आमन्त्रण गर्दछु। छोरा गोकर्ण प्रसाद जोशी, स्थान क्याम्पस रोडमा रहेको आफ्नै निवास।
नुनदेखि सुनसम्म, नातिदेखि हजुरबासम्म दैनिक जीवनका लागि चाहिने सम्पूर्ण आवश्यक सामग्रीहरू अब एकै छाना मुनि सरल र सुपथ मूल्यमा सुदूरपश्चिमको पहिलो डिपार्टमेन्टल स्टोरमा आउनुहोस् अनि सेवाको मौका अवश्य दिनुहोस्। गिफ्ट सामानमा 5% छुट, फेन्सी सामानमा 10% छुट र जुत्ताहरूमा 10% छुट। यथाशीघ्र सञ्चालन हुन गइरहेका सेवाहरू स्विमिङ पुल, ब्याडमिन्टन कोर्ट, जिम हाउस र खानाका स्टल। चौलानी डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेड, मेन रोड, धनगढी, चौलानी पुस्तक सँगै।
कैलालीमा वैज्ञानिक वन व्यवस्थापन मार्फत 10 वर्षमा 31,500 घरधुरीलाई लाभान्वित गराउने लक्ष्य राखिएको छ। जिल्लामा 12 वन र अन्य 10 वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम मार्फत विगतको भन्दा 3 गुणा बढी काठ उत्पादन भइरहेको दावी जिल्ला वन कार्यालयले जनाएको छ। सालको रूखको आयु 80 वर्ष मानेर सामुदायिक वनलाई 80 भागमा विभाजन गरी व्यवस्थापन भइरहेको छ। बाक्लो संख्यामा रहेका रूखका कारण सूर्यको ताप र छाया 12 महिना जमिनसम्म आउन नपाउने भएकाले जमिनमा नयाँ बिरुवा उत्पादन ठप्पै हुने हुँदा यो कार्यक्रम लागू गरिएको हो। वैज्ञानिक वन व्यवस्थापन मार्फत आमदानी बढाउने र रोजगारीका सम्भावना पनि बढाउने लक्ष्य राखिएको छ। सहकर्मी नवराज पनिरको रिपोर्ट सुनौं।
2,05,900 हेक्टर वन क्षेत्र रहेको कैलालीमा झण्डै 4,000 हेक्टर वन क्षेत्रमा लागू गरिएको वैज्ञानिक वन व्यवस्थापन मार्फत 31,000 बढी परिवारलाई लाभान्वित गराउने लक्ष्य राखिएको हो। कैलालीमा 12 वन बाहेक भगवती सामुदायिक वन, सिद्धबाबा सामुदायिक वन, रानीफाटा सामुदायिक वन, तुलसीपुर सामुदायिक वन र सुनपाल सामुदायिक वनमा उक्त कार्यक्रम लागू गरिएको छ भने अन्य 5 वटा सामुदायिक वनमा यसै वर्षदेखि कार्यक्रम लागू भइरहेको छ। वनमा आश्रित समुदायको जीविकोपार्जनमा सहयोग पुगाई रोजगारीको अवसर सिर्जना गर्ने तथा वनको वैज्ञानिक व्यवस्थापन गरी संरक्षणमा टेवा पुगाउने लक्ष्य राखिएको छ। जिल्ला वन कार्यालय कैलालीका सहायक वन अधिकृत भीम ढकाल।
68-69 दारमा लागू भयो र त्यसै गरेर चाहिँ अब सामुदायिक वनहरूले पनि बलजाली दिउँहरूमा व्यवस्थापन गरी त्यसो सबैजनाले भन्ने हिसाबले चाहिँ गत वर्षदेखि चाहिँ 5 वटा सामुदायिक वनमा लागू भएको छ। पहाडी एरियामा चाहिँ 2 वटा सामुदायिक वन छ। गत वर्षदेखि नै त्यहाँ चाहिँ साइन्टिफिक दिउँ वन व्यवस्थापन कामहरू चाहिँ सुरु भएको छ।
2068 सालबाट 12 वनमा साझेदारी वन व्यवस्थापन कार्यक्रम लागू भएको थियो। सुरुको पञ्चवर्षीय कार्य योजना र त्यसपछि दश वर्ष कार्ययोजना तयार पारेर वैज्ञानिक व्यवस्थापनको कार्यलाई निरन्तरता दिएको छ। दश वर्ष कार्ययोजना अन्तर्गत एक वर्षमा 980 बुढा वा अव्यवस्थित रुख घटाइनेछ भने 10 वर्षमा 9,800 रुख काट्ने लक्ष्य बनाइएको छ। कार्यक्रमबाट 31,300 घरधुरीका 1,64,000 जनसङ्ख्या लाभान्वित हुने विश्वास गरिएको छ।
वैज्ञानिक वन व्यवस्थापन भनेको जीव वन व्यवस्थापन हो र वास्तवमा हाम्रो जङ्गललाई जीव रूपले अनि बढी चाहिँ हाम्रो उत्पादन लिने हो भने हामी चाहिँ वैज्ञानिक वन व्यवस्थापन जानुपर्ने अवस्था नै छ। जङ्गलमा बुढा रुख राखेर चाहिँ काम छैन, ती रुखहरू भनेको सकिएर जाने भने त त्यसमा सन्ततिहरू पनि त चाहियो नि। त्यो कारणले गर्दाखेरि जीव हाम्रो चाहिँ बुझाइको कमी हो। वास्तवमा हामीले चाहिँ वन स्रोत राम्रोसँग सबै गरी व्यवस्थापन गरिदियो भने
वैज्ञानिक वन व्यवस्थापन भित्र वन जंगललाई मानव हितमा व्यवस्थापन, वनबाट दीर्घकालीन र निरन्तर रूपमा काठ उत्पादन गर्ने, वृक्षारोपण गर्नु अघिको जमिन व्यवस्थापन कार्यदेखि गोडबेल मलखाद राख्ने, काँडछाट गर्ने, बेचबिखन गर्ने कार्यहरू पर्दछन्। तराईका जिल्लामा रहेका वन क्षेत्रको 50% क्षेत्रमा मात्रै उक्त कार्यक्रम लागू गर्न सके देशको अर्थतन्त्रमा वार्षिक रूपमा 15 अर्ब रुपियाँ थप हुनेछ। कैलाली जिल्लामा एकै आर्थिक वर्षमा वैज्ञानिक वन व्यवस्थापन मार्फत 67,000 क्युफिट उत्पादन भइरहेको छ।
2,05,939 हेक्टर हो टोटल वन क्षेत्र। त्यसमा पनि कतिपय अतिक्रम भएर गएको छ भनेदेखि अब कतिपय हाम्रो संरक्षित वन पनि छ, 62% वन छ। त्यसको करिब 68,000 हेक्टर चाहिँ त्यो छ र टोटल चाहिँ हाम्रो तथ्याङ्क 2,05,939 हेक्टर चाहिँ वन क्षेत्र हो। जीवन वन व्यवस्थापनको विरोधमा जानु भनेको राम्रो चिजै आयो।
ठुला र बुढा रुखहरूका कारण पुनर्उत्पादनमा पनि समस्या हुने भएकाले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको हो। उमेर पुगेका रुखहरू निकाले भने साना रुखहरूले पनि बढ्ने मौका पाउँछन्। त्यसैले वैज्ञानिक वन व्यवस्थापन निकै लाभदायक र फाइदाजनक मानिन्छ। नेपालमा वर्षेनी 2,50,00,000 क्युफिट काठ इन्डोनेसिया, मलेसिया लगायतका देशहरूबाट आयात भइरहेको छ। प्रशस्त मात्रामा काठ छ तर त्यसको सदुपयोग हुन सकेको छैन, त्यसैले वर्षेनी लाखौं क्युफिट काठ त्यसै खेर गइरहेको छ। त्यसैलाई व्यवस्थापन गरी काठमा आत्मनिर्भर बन्दै अर्थतन्त्रमा वार्षिक आमदानी बढाउने लक्ष्य राखिए पनि प्रदेश नम्बर 7 सरकारले भने वैज्ञानिक वन व्यवस्थापनको कार्य तत्कालका लागि रोक्न निर्देशन दिएको स्रोतले जनाएको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धुरगढी।
धनगढीको महानगरपालिकाले केही संचार माध्यम र संचारकर्मीले सत्यतालाई तोडमोड गरेर समाचार लेखेको भन्दै त्यसको खण्डन गरेको छ। उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुदभरीद्वारा जारी विज्ञप्तिमा विशालनगरको नेतुवाताल र 6 लेन सड़कको निर्माणलाई जोडेर नगर प्रमुख निरूप बहादुर वर्ड उपमहानगरपालिकाले केही संचार माध्यमले बदनाम गर्न खोजेको भन्दै खण्डन गरिएको हो। आम संचार माध्यमले सत्यतालाई तोडमोड गर्दै नगर प्रमुख वर्डलाई बदनाम गर्न खोजेको आरोप विज्ञप्तिमा लगाइएको छ। तर विज्ञप्तिमा मेयरको नभएर प्रवक्ता सन्तोष मुदभरीको हस्ताक्षर गरिएको छ। पहिले पठाइएको विज्ञप्तिमा चुनावी हारको मानसिकताले त्यस्ता समाचार प्रकाशन र प्रसारण भएको उल्लेख गरिएकोमा दोस्रो पटक उक्त शब्द हटाएर विज्ञप्ति पठाइएको छ। रिसेप्सन 93.8 मेगाहर्जमा तपाईँ प्रदेश नम्बर 7 खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन ब्रेकको पालो।
भर्ना खुल्यो। धनगढी नगरको मुटु तथा सुन्दर प्राकृतिक वातावरण बीच अवस्थित एस श्री त्रिनगर उच्च मावि धनगढीले शैक्षिक सत्र 2075 का लागि कक्षा 1 देखि कक्षा 10 निःशुल्क भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: कक्षा 1 देखि 10 निःशुल्क भर्ना, पूर्ण निःशुल्क पढाइ, निःशुल्क परीक्षा शुल्क र नयाँ भर्ना हुने विद्यार्थीलाई निःशुल्क पाठ्य पुस्तकको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने उपयुक्त शैक्षिक वातावरण, उच्च अनुशासन, पर्याप्त खेल मैदान र आफ्नै सुविधा सम्पन्न भवन, प्रावि तहमा अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने, बालमैत्री तथा मन्टेसोरी पद्धतिबाट अध्यापन गराइने, पर्याप्त खेल सामग्री, कम्प्युटर ल्याब तथा क्यान्टिनको व्यवस्था भएको, विज्ञान प्रयोगशाला र लाइब्रेरीको व्यवस्था, नेपाल सरकारद्वारा प्रदान गरिने विभिन्न छात्रवृत्तिका साथै विद्यालयद्वारा प्रत्येक वर्ष प्रदान गरिने थप छात्रवृत्ति, श्री 1008 स्वामी देवराज आचार्यज्यूबाट 10 गरिब छात्र छात्रालाई रु 1,000 दरले छात्रवृत्तिको व्यवस्था, प्लस टू तर्फ जय पदम हरि अक्षेकोषबाट दिइने छात्रवृत्ति, मावि तर्फ भगवती श्रेष्ठ अक्षेकोषबाट दिइने छात्रवृत्ति। समयमै भर्ना गराई आफ्नो नानीहरूको सिट सुरक्षित राख्नुहोस्।
प्रधानाध्यापक गणेश दत्त भट्ट,
श्री त्रिनगर उच्च माध्यमिक विद्यालय, धनगढी कैलाली, फोन नम्बर 521635 र मोबाइल नम्बर 98584 21535।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। कैलाली कञ्चनपुरका सीमावर्ती क्षेत्रमा सीमा स्तम्भ खडा गर्न काम गरिरहेको संयुक्त सीमा सर्वे टोलीको काम सुस्त गतिमा भइरहेको छ। एक वर्षसम्म काम गरेको दुवै देशको टोलीले लक्ष्य अनुसार काम गर्न सकेको छैन। विवादित ठाउँहरूमा भने कुनै कामले गति लिन सकेको छैन। त्यो स्थानलाई छोडेर सीमा स्तम्भ निर्माण तथा मर्मत सम्भारको काम भइरहेको छ। नेपाल र भारतका अधिकारी सम्मिलित टोलीले काम थालेको एक वर्षमा नेपाल भारत सीमा क्षेत्रका विवाद जिउका तिउँ रहेका दुवै देशका अधिकारीहरूले एक वर्षमा गरेको कामको समीक्षा गर्दै आगामी वर्षमा कामलाई गति दिने गरी काम थाल्ने प्रतिबद्धता जनाएका छन्। सहकर्मी सीताराम ओझाको रिपोर्ट सुनौ।
प्रक्रिया हो, दुई देश बीचको सहमति रूपमा नक्सा तयार भयो, कोअर्डिनेटहरू आधार भएको, हामीसँग कम्प्युटरका कोअर्डिनेटहरू छन्, यसलाई 50 साल 20 साल जति बेला राख्दा पनि त्यही अवस्था हुन्छ भनेर हामीले एक किसिमको विरोध छलफल गर्यौँ। त्यसको रूपमा आगामी रूपमा पनि सर्वबाट त्यो प्रतिबद्ध आएको जानकारी। हाम्रो 4 नम्बर पिलर दिएको एजेन्डा भनेको 87 नम्बर पिलरदेखि 811 तपाईँहरू काम गर्नुहोस्। पहिलो चरणको काम हामी डुल्ने
गत मङ्सिरमा नेपालका तर्फबाट प्रमुख नापी अधिकृत सुदर्शन धामी र भारतको तर्फबाट आरसी भट्ट नेतृत्वमा 14 जनाको नेपाल भारत संयुक्त सर्वे टोली गठन गर्दै थालिएको कामको प्रगति बताउँदै टोलीमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुभएका नापी अधिकृत सुदर्शन धामी संयुक्त सर्वे टोली कैलालीदेखि दार्चुलासम्मको सीमा स्तम्भको मर्मत सम्भार र नयाँ स्तम्भ खडा गर्ने कार्यादेश सहित फिल्डमा खटिएकोमा यसले कैलालीका विवादित ठाउँ बाहेक अन्य जिल्लामा काम गर्न सकेको छैन। दुई वर्षभित्र हराएका सीमा पिल्लर खडा गरिसक्ने, टुटफुट भएका पिल्लरको मर्मत गरिसक्ने कार्यादेश सर्वेक्षण टोलीलाई दिएकोमा टोलीले लक्ष्य अनुसारको प्रगति हासिल गर्न नसकेको हो। फेरि नेपालको तर्फबाट टोलीको नेतृत्व गर्नुभएका धामी
समस्या भनेकै नेपाली हामी दाजुभाइ अनि हामीले त्यहाँ पिलर हाल्नुको लागि प्राविधिक रूपमा सबै रूपले हामी क्लियर भइसकेको अवस्थामा हामीतिरबाट जोडाएको अवस्थामा जुन जुन ठाउँमा तपाईँहरू विवाद देखाउने त्यो ठाउँमा पिलरहरू हाल्न नदिने अनि सजिलो ठाउँमा हाल्ने भनेर इन्डस्ट्रीबाट पनि विवाद आइरहेको छ। तर त्यस्तो ठाउँमा नियमित प्रक्रिया हो, नियमित रूपले काम गर्दै जानुपर्छ भनेर जनमानस भएर दाजुभाइहरूमा त्यो कुरोले चिरफाड रूपले ल्याइदिनुपर्छ भन्ने हाम्रो सुनिसकेपछिको दोस्रो चरणको काम भनेको रिपेयर गर्ने, हराएका भत्किएका
सीमा सर्वेक्षण टोलीका अनुसार कैलालीमा 21 जङ्गे पिल्लर, 112 सहायक पिल्लर गायब छन्। मङ्सिरदेखि दुवै देशका टोलीले कैलालीमा हराएका मुख्य र सहायक पिल्लर मध्ये 28 नयाँ खडा गरेका छन्। साथै 70 भन्दा बढीको मर्मत सम्भार गरिएको छ। कैलालीमा अझै मुख्य र सहायक गरी 105 पिल्लर खडा गर्न बाँकी छ। कञ्चनपुरमा पनि 59 मध्ये 21 जङ्गे पिल्लर हराएका छन्। साथै 214 सहायक पिल्लर मध्ये 129 हराएका छन्। अझ कञ्चनपुरमा रहेका माइनर पिल्लर 104 मध्ये 97 हराएका छन्। कञ्चनपुरमा भारतसँगको सीमा घुमाउरो भएकाले त्यहाँ माइनर पिल्लर पनि विगतदेखि नै हालिएको सर्वे टोलीले जनाएको छ। कैलालीमा बाँकी रहेको सीमा सर्वेक्षणको काम र कञ्चनपुरमा अर्को आर्थिक वर्षमा मात्रै काम शुरू हुने भएकाले पनि अबको एक वर्षमा कामलाई तीव्रता दिनुपर्ने हुँदा सोही अनुसार अगाडि बढ्ने बताउँदै भारतको लखिमपुर खेरीका डिएम शैलेन्द्र कुमार सिंह
हामीले सायद कुनै गलत सम्झाने की जरुरत है और सम्झाएंगे तो सही बात को हर एक को समझता है सर, ऐसी कोई प्रॉब्लम नहीं, तो मुझे नहीं लगता कहीं कोई प्रॉब्लम है। और हमारे दोनों टीम लीडर्स बहुत अच्छे ढंग से काम कर रहे हैं और लंब हुआ है काम, लेकिन इस सीजन में हम लोग उसको कहेंगे कि जो हमारा पिछला विलंब हुआ है उसको हम लोग रिकवर कर लेंगे।
टोलीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानका सीमा विवाद भएका विवादित क्षेत्रमा सीमा स्तम्भ भने खडा गर्न सकेको छैन। कैलालीको खकौला क्षेत्रमा रहेको पिल्लर नम्बर 700 सीमा स्तम्भको मर्मत सम्भार र हराएका सीमा स्तम्भ खडा गर्न थालेको नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीले कैलालीकै दुई स्थानको विवाद समाधान गर्न नसकेको हो। कैलालीको खकौला नजिकै रहेको कालाकुण्डा बाहेक भजनीको मरियाघाट र धनगढी उपमहानगरपालिका 14 नर्सरी भन्ने स्थान तथा कञ्चनपुरको पुनर्वासका विभिन्न क्षेत्रको सीमा विवाद कायमै हुँदा त्यहाँ सीमा स्तम्भ खडा गर्न नसकेको हो। भारतको भूमि नेपालतिर आए कुनै विवाद नहुने, तर कुनै ठाउँमा नेपालको भोग चलन रहेको भूमि भारततिर पर्यो भने त्यहाँ विवाद हुने गरेका कारण अब जनतालाई जनचेतना फैलाएर अगाडि बढ्नुपर्ने भनाइ छ। भारतको तर्फबाट सर्वेक्षण टोलीको नेतृत्व गर्नुभएका आरसी भट्टको
मोहना नदी जो है मोहना नदी ने 2003 में कोर्स से चेंज किया। जनता सोचती है कि नदी के उस तरफ नेपाल है और नदी की इस तरफ इंडिया है, जबकि ऐसा नहीं है। ये तो बाउंड्री वर्किंग ग्रुप में डिसाइड हो रखा, हमारे पास सारे कोऑर्डिनेट है, पिल्लर कहाँ लगेगा इसको कोई भी नहीं आता। दोनों देशों की ये मैत्री हो रखी बहुत पहले, साफ दर्शाया गया है कि पिल्लर कहाँ पे लगेगा, चाहे 100 साल बाद भी लगेगा पिल्लर वही लगेगा, क्योंकि वो फिक्स है, उसके एक्स वाई जेड सब फिक्स है दोनों देशों पे। विवाद केवल जो जनता है उनको जागरूक करने की जरूरत है, एक बार जनता को पता लग जाएगा, छल पल हो जाएगा तो ये भी डिसाइड हो जाएगा कि कहाँ, कोई दिक्कत ही नहीं।
नेपाल और भारत का अधिकारी सम्मिलित टोलीले काम थालेको एक वर्षमा नेपाल भारत सीमा क्षेत्रका विवाद ज्यों का त्यों रहेका बेला दुवै देशका अधिकारीले एक वर्षमा गरेको कामको समीक्षा गर्दै आगामी वर्ष कामलाई गति दिने गरी काम थाल्ने प्रतिबद्धता जनाएका छन्। एक वर्षको कार्य प्रगति आदान प्रदान गर्नका लागि धनगढीमा भएको नेपाल र भारतका अधिकारीको बैठकले आगामी दिनमा सीमा विवादलाई टुङ्ग्याउँदै कामलाई बाँकी रहेको एक वर्षमा तीव्रताका साथ लैजाने सहमति जनाएका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का:
659 पिलरहरू इन्सपेक्टर अथवा नेचर भएका छन्, 101 पिलरहरू भर भएका छन् र 31 पिलरहरू निर्माण भएका छन्। मेन यसको फोकस चाहिँ हामीले यसैमा दियौँ र ती सिलसिलामा अरू बढी गर्न सकिन्थ्यो कि अथवा कुनै गरे भए पनि भन्ने विषय यति बिचमा छलफल र यी बिचमा कति हामीले कोअपरेसन गर्न सक्यौँ, कति चाहिँ त्यहाँ स्थानीयको सपोर्ट कस्तो रह्यो, स्थानीय अफिसियलको सपोर्ट कस्तो रह्यो, एक अर्का टोलीको बिचमा कस्तो रह्यो, यस सम्बन्ध कस्तो रह्यो भन्ने विषयमै समीक्षा गऱ्यौँ। अहिले यो बैठकले अब अर्को फेरि अझ प्रभावकारी समन्वय गर्ने एक आपसमा हार्दिकता बढाउने विषयमा हामी केन्द्रित भयौँ।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा, धनगढी।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आङ्गिक क्याम्पस समायोजनको प्रक्रिया सुरु गरेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको प्रदेश 7 का 15 वटा क्याम्पसले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा विस्तार गर्ने भनी चर्चा सुरु भएको लामो समयपछि विश्वविद्यालयले आङ्गिक क्याम्पस समायोजनको प्रक्रिया थालेको हो। मंगलबार मात्र त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय बीच 14 वटा आङ्गिक क्याम्पस समायोजनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। तर कैलाली बहुमुखी क्याम्पस भने समायोजनको प्रक्रियामा गएको छैन। कैलाली बहुमुखी क्याम्पसले विश्वविद्यालयसँग यसअघि राखेका मागका विषयमा कुनै छलफल नभएका कारण तत्काल समायोजन प्रक्रियामा नगएको बताएको छ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको फरक फरक नीतिमा बसेको सभाबाट भएको निर्णयका आधारमा आङ्गिक बनाउने भनिएका 15 वटा क्याम्पसका लागि सरकारले दरबन्दी स्वीकृत गरी शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको समेत व्यवस्था गरेको झण्डै 8 महिनापछि आङ्गिक क्याम्पस समायोजन प्रक्रिया अगाडि बढेको हो। आफूले सम्बन्धन दिएर सञ्चालनमा रहेका क्याम्पसहरू सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई हस्तान्तरण गर्न त्रिवि सहमत भएपछि प्रक्रिया अगाडि बढाइएको विश्वविद्यालयले जनाएको छ। मंगलबार मात्र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी उपकुलपति भूषण श्रेष्ठले संयुक्त रूपमा समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। तर आङ्गिकता प्रदान गरिने भनिएका 15 मध्ये 14 वटा क्याम्पसको नाम मात्र उक्त समझदारी पत्रमा उल्लेख गरिएको छ, जसमा कैलाली बहुमुखी क्याम्पस समायोजनको प्रक्रियामा नगएको हो। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस समायोजन प्रक्रियामा नगएको विषयमा मिश्रित प्रतिक्रिया दिँदै कैलाली बहुमुखी क्याम्पसका प्रमुख पदमराज जोशी यसो भन्नुहुन्छ:
क्याम्पस मात्रै त्यहाँ हाम फाल्ने भन्ने होइन नि त, विश्वविद्यालयले हामीलाई प्राविधिक कार्यक्रम सञ्चालनलाई अनुमति दिनुपर्ने भन्ने कुरा पहिलो थियो। क्याम्पसमा कार्यरत शिक्षक कर्मचारी जो अब जुन अवस्थामा छन् त्यही दोस्रो शब्द भयो। तेस्रो भनेको क्याम्पसले जो रिसोर्स अहिलेसम्म जेनेरेट गराएको थियो त्यो स्रोत चाहिँ अहिलेसम्मको लागि, अनि यहाँ हाम्रो जो बच्चा छ त्यसलाई चाहिँ क्याम्पसको विकासलाई खर्च गर्ने भन्ने शब्द, त्यसमा कुनै पनि छलफल नगरिकन एकैचोटि अब प्रिभिलेजलाई हामीले निवेदन दिने भने त्यसलाई डिएप्लिकेसन गर्ने भने हाम्रो सम्बन्धन त खाली हुन्छ त्यहीबाट।
कैलाली बहुमुखी क्याम्पसले सुरुदेखि यी मागहरू विश्वविद्यालयसँग राख्दै आएको थियो, तर समायोजनको चर्चा सुरु भएको 4 वर्षसम्म पनि सुनवाई नै नहुने माग राखेर के क्याम्पस आङ्गिक हुनै नचाहिरहेको हो त भन्ने जिज्ञासामा कैलाली बहुमुखी क्याम्पसका प्रमुख जोशी भन्नुहुन्छ:
हाम्रो सञ्चालकले निर्णय गरेर यसलाई सरकारी क्याम्पस बनाउनु पर्छ, सुपको आङ्गिक बनाउनु पर्छ भनेर पहिले नै 2017 सालमा निवेदन दिएको, त्यसैलाई धेरै पहल भएको, त्यसपछि त्यो
विश्वविद्यालय सभाले थप 13 वटा क्याम्पसलाई आङ्गिकता प्रदान गर्ने निर्णय गरेको थियो। सोही अनुसार 2074 असोज 2 को मन्त्री परिषद बैठकले 15 वटा आङ्गिक क्याम्पसका लागि 444 दरबन्दी समेत स्वीकृत गरेको थियो भने आङ्गिक क्याम्पसहरूमा शैक्षिक कार्यक्रम सञ्चालन एवं पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन गरी निकासा समेत गरिसकेको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट, धनगढी।
अब अर्को प्रसंग, कैलाली कञ्चनपुरका सेवा नाकामा नेपालीमाथि हुने कुटपिट र दुर्व्यवहार रोक्ने नेपाल र भारतका अधिकारीहरूको सहमति औपचारिकतामै सीमित बनिरहेको छ। पटक पटक विभिन्न विषयमा दुवै देशका अधिकारीहरूको बैठकमा सीमामा हुने कुटपिट र दुर्व्यवहार रोक्ने र सहज आवाजाउतको व्यवस्था गरिने प्रतिबद्धता र लिखित रूपमै सहमति गरिए पनि कार्यान्वयनको अवस्था नाजुक छ। वर्षौंदेखि भइरहेको सीमापार बैठकमा प्रतिबद्धता जनाइदिई आए पनि कुनै फरक आएको छैन। सहकर्मी सीताराम ओझाको रिपोर्ट सुनौ।
प्रदेश नम्बर सातका दुई नाका गौरीफन्टा र गड्डा चौकीमा नेपालीमाथि वर्षौंदेखि भइरहेको कुटपिट, दुर्व्यवहार र रकम असुली रोक्ने सहमति दुवै देशका अधिकारी बीचमा हुँदै आए पनि कार्यान्वयन भने हुन सकेको छैन। प्राय छ महिना र आवश्यकता अनुसार आलोपालो गर्दै नेपाल र भारतका दुवै देशका सीमा क्षेत्रकारीको बैठक बस्दै आएको छ। त्यसमा नेपालीमाथि हुने कुटपिट, दुर्व्यवहार र रकम असुलीले सधैँ प्राथमिकता पाउने गरेको भए पनि बैठकमा गरिँदै आएको सहमति कागजमा मात्रै सीमित हुँदै आएको छ। कैलाली कञ्चनपुरका भारतसँग सीमाना जोडिएका जिल्लाका सरकारी अधिकारी र सुरक्षाकर्मी बीच बिहिबार धनगढीमा भएको बैठकको दुई दिन अघि मात्रै गोरीफन्टा सीमा नाकामा लुटिनु भएका अछामको रामारोशन गाउँपालिका वडा नम्बर पाँचका विनोद परियार अधिकांश प्रदेश नम्बर सातका बासिन्दाहरू रोजगारीका लागि भारत जाने गरेका कारण उनीहरूको आवत जावत सहज पार्न दुवै देशका सीमा अधिकारीले सधैँ सुधार्ने बताउँछन्। तर पश्चिम नेपालसँग जोडिएका सीमा नाकामा घर फर्कने विपन्न नेपालीहरू लुटिने र कुटिने क्रम रोकिन सकेको छैन। तर नेपालीमाथि हुने त्यस्ता घटना रोक्नका लागि दुवै देशका अधिकारीले सहमति जनाएको बताउँदै कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी
हामी दुवै पक्ष केमा सहमत छौँ भने कुनै पनि यात्रुलाई कहीँ पनि कुनै किसिमको दुर्व्यवहारको कुरा हुँदैन, सहज रूपमा आवत जावत व्यवस्थापन गर्नुपर्छ भन्ने कुरामा हामी दुई पक्ष पहिलेदेखि त्यसका लागि प्रयासरत छौँ। अहिले आजको बैठकबाट पनि त्यस्ता कुराहरूमा अझै थप सतर्कता अप्नाउने
भारतीय पक्षले सधैँ प्रतिबद्ध जनाउने गरेको छ, तर त्यसमा कहिल्यै सुधार हुन सकेको छैन। भारतीय पक्षले विभिन्न आपराधिक कामहरू हुने बहाना देखाएर सहज आवतजावतको अवस्था कायम गर्न तयार देखिएको छैन। आपसी सम्बन्धलाई कायम राख्नका लागि भारतीय अधिकारीले सहमति जनाए पनि त्यसलाई कार्यान्वयन गर्नका लागि उनीहरू सधैँ उदासीन देखिँदै आएका छन्। भारतको लखिमपुरका डिएम शैलेन्द्र कुमार सिंहको तर्क यस्तो छ,
लेकिन आम पब्लिक को किसी तरह की कोई भी दिक्कत नहीं आ जाएगी, हम अपने ऑफिसर्स की तरफ से आपको आश्वस्त करते हैं।
दिनेश एफएम 93.8 मेगाहर्ट्ज का लागे सीताराम ओझा धनगढ़ी।
गौरीफन्टा पलिया सड़कको मरमत, सम्भार, सुधार र सीमामा आवतजावतमा सहज अवस्था गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको छ। भारतको खिरी जिल्लाका प्रमुख शैलेन्द्र सिंहलाई नेपाल भारत मैत्री संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर सातको उपाध्यक्ष हरिशंकर ठाकुरको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो। सड़कका कारण दुर्घटना बढ्नुका साथै मालवाहक सवारी साधनमा भारतबाट आउने सामग्री ढुवानी गर्न नसकिएकोले ज्ञापन पत्र बुझाइएको अध्यक्ष ठाकुरले बताउनुभयो।
गोरीफन्टा नाकामा जुन 500 मिटर अहिलेलाई 500 मिटर जुन सडक छ त्यो अत्यन्त जीर्ण छ र उहाँले म तत्काल नै यसको यो हाम्रो प्रोग्राममा पनि छ र हामी तत्काल नै यसलाई मर्मत गर्छु भन्नुभएको थियो। आज 3 महिना भएपछि पनि सायद मलाई लाग्छ यो भएन, नभएपछि ल ठिक छ आज पनि हामी ज्ञापन पत्र दिएर अब यो सकेसम्म अब कहिलेसम्म हुन्छ भन्दाखेरि यसलाई म अब प्रमुखमा राखेर यसलाई म टुङ्ग्याउँछु र छिटोभन्दा छिटो टुङ्ग्याउँछु भन्ने आश्वासन चाहिँ दिनुभएको छ।
ज्ञापन पत्र बुझ्दै सिंहले यथाशीघ्र सड़क मर्मत गर्ने र आवत जावत सहज गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस विषयमा प्रदेश सरकारलाई जानकारी गराएर तत्काल सड़क मर्मतको काम अगाडि बढाउनका लागि लाग्ने बताउनुभयो।
जहाँ तक इस रोड की बात है जो गोरीफन्टा से बलिया की रूट है, इसका ऑलरेडी हम लोगों ने प्रपोजल भेज रखा है, बहुत जल्दी उसका बजट हमको रिलीज हो रहा है और उसकी स्ट्रेंथनिंग कर रहे हैं। जहाँ तक वाइडनिंग की बात है, वाइडनिंग इसलिए नहीं हो सकती कि फॉरेस्ट एरिया है, फॉरेस्ट एरिया में गवर्नमेंट ऑफ इंडिया के कुछ रूल्स होते हैं उसको फॉलो करने पड़ते हैं, उसमें वक्त लगता है, लेकिन अभी फिलहाल उस रोड की रिपेयरिंग का काम हम लोग बहुत जल्दी शुरू।
दिनेश खबरमा फेरि पनि केही छिन ब्रेकको पालो।
खुशीको खबर,
ख्याति प्राप्त स्टेनलेस स्टीलका भाँडा, किचन रेक, फुड ट्रली, सुज स्टेन, रेलिङ, पाइप, हार्डवेयर लगायत भान्साका सम्पूर्ण सामग्रीहरू,
साथमा आफ्नै कम्पनीका उत्पादनलाई बिक्री वितरण गर्ने र उच्च क्वालिटीको सामग्री सुपथ मूल्यमा पाइने एक मात्र पसल तिरुपति ट्रेड एन्ड सप्लायर्स।
जीवन को नया शुरुआत शुद्धता पवित्रता के साथ, राम्रो लिनुहोस् एक बार, सस्तो लिनुहोस् बारम्बार।
तिरुपति ट्रेड एन्ड सप्लायर्स, धनगढी बस पार्क भित्र पुलिस चोक को पछाडि ओम शान्ति भवन अगाडि, धनगढी 98 25 64 61 62।
पछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। कञ्चनपुरको पुनर्वास नगरपालिकालाई असारी विकासको चटारो लागेको छ। आर्थिक वर्षको दुई महिना मात्रै बाँकी रहेका बेला नगरपालिकाले बल्ल आएर योजनाको सम्झौता गर्न थालेको छ। केही टुक्रे टाक्रे योजना सम्पन्न भए पनि भोलपत्र मार्फत निर्माण गरिने योजनाको त बल्ल आएर सम्झौता गरिएको हो। नगरपालिकाले योजना छनौटमा पनि मनपरी गरेको गुनासो गर्दै आएका नगरपालिकाका बासिन्दाले आर्थिक वर्षको अन्त्यमा ठेक्का सम्झौता गरी हतारमा गुणस्तरहीन काम भइरहेको आरोप लगाएका छन्। कुनै 5 लाखकै योजना पनि भोलपत्र आह्वान गरी सम्झौता गरिएको छ भने कुनै 10-10 लाखका योजना पनि उपभोक्ता समिति मार्फत काम गराइएको छ।
दुई सय 18 वटा विकास निर्माणका योजना कार्यान्वयनको जिम्मा पाएको पुनर्वास नगरपालिकाले मनपरी रूपमा कुनै योजनालाई ठेक्का प्रक्रिया र कुनै योजनालाई उपभोक्ता समिति मार्फत निर्माण गरिरहेको हो। 5 लाखकै योजनालाई पनि ठेक्का प्रक्रियामा सम्झौता गरेको नगरपालिकाले कतिपय 10-12 लाखका योजना पनि उपभोक्ता समिति मार्फत सञ्चालन गरेको छ। यसले गर्दा उपभोक्ता समिति र ठेक्का प्रक्रियामा कमिसनको चलखेल भएको पनि आशंका गर्न थालिएको छ। 11 वटा वडा रहेको नगरपालिकाले कुनै वडामा 25 वटा विकास निर्माणका योजना कार्यान्वयन गरिरहेको छ भने कुनै वडामा भने 6 वटा योजना मात्रै राखिएका छन्।
जित सिंह तामाङ, योजना अहिले आएको छैन। हाम्रो रोपके यहाँ बाटो बनाउने बाटो बनाएको छैन, उता बाटो बनाउने बाटो बनाएको छैन, उतापट्टि कहाँ सडकमा अलिअलि लोहे छ, धुलो सडकमा खाने दिन सामान हालिरहेको छ, त्यहाँ धुलोले हेर्छ, त्यो नाश भयो, पानी हाल्दा कहिले 10 दिनबाट हाल्छ, अलिअलि हालिरहेको छ।
टुक्री टाक्री केही योजना सम्पन्न गरेको नगरपालिकाले ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाको भने बल्ल आएर सम्झौता गरेको छ। आर्थिक वर्षको दुई महिना मात्रै बाँकी रहेका बेला हतारमा हुने काम गुणस्तरीय हुनेमा नगरवासीले विश्वास गरेका छैनन्। यही आर्थिक वर्षमा कालोपत्रे भएका कतिपय सड़क अहिलेदेखि नै भत्किन सुरु भएका छन्। तर नगरपालिकाका इन्जिनियर मुरलीधर जोशीको भनाई भने यस्तो छ,
क्वालिटीतिर ध्यान दिइरहेछौँ। अब सबैतिर अब विशेष परिस्थितिमा कहीँ कहीँ केही कन्डिसन भयो भने मेन कुरा यो कुनै कुरा कुरामा चाहिँ अब डिजाइन फल्टले गर्दा पनि हुन्छ। जसरी पानी जमा हुने ठाउँमा पिच गरिदियो भने त्यो भत्किन जान्छ, अनि धेरै गाडी छ भन्ने ठाउँमा चाहिँ आरसिसी गर्नु राम्रो हुन्छ। त्यसो कन्डिसनले गर्दाखेरि कुनै ठाउँमा फल देखिन्छ।
50 करोड बजेट रहेको पुनर्वास नगरपालिकाले अहिलेसम्म सेवा सुविधा तर्फको बजेट सकाउने चरणमा रहेकोमा विकास तर्फको आधाभन्दा बढी बजेट पनि खर्च गर्न सकेको छैन। विकास निर्माणका योजना छनौट गर्दा पनि नगरपालिकाले पहुँचवालाको भरमा छनौट गरेको स्थानीयले गुनासो गरेका छन्। जसले गर्दा पुनर्वास नगरपालिकाका धेरै स्थानमा ठेकटुप्पो ग्राभेल समेत नगरेको तर बीचमा मात्रै कालोपत्रे गरिएका सड़कहरू पनि छन्। यता नगरपालिकाका प्रशासकीय अधिकृत प्रेम बहादुर सिंहको भनाइ भने यस्तो छ,
प्राय सम्झौता भएर टेबलेट भएर चाहिँ कार्यान्वयनको पक्षमा छ। अहिलेसम्म वैशाख 27 गते आइपुग्दासम्म हामीहरूको भुक्तानी नभएको कारणले योजनाहरू बाँकी छन् भन्ने देखेको तापनि हाम्रो लगभग 75% चाहिँ उता समितिबाट गर्ने र टेबलेटबाट गर्ने निर्माण कार्यहरू द्रुत गतिमा अगाडि बढेको छ। यहाँहरूलाई म आश्वस्त गराउँछु, असार पुग्नु पर्दैन होला।
आर्थिक वर्षका 10 महिनासम्म आफ्ना र कर्मचारीका सेवा सुविधा थप्नमै जनप्रतिनिधिहरू केन्द्रित भएपछि अहिले आएर असारी विकासको चटारो लागेको हो। हतारमा हुने कामले योजनालाई दिगो बनाउनेमा भने कसैले पनि ढुक्क बनाउन सकेको छैन। दिनेश एफएम 93.8 MHz लागि नवराज पनेल धनगढी।
अब केही खबर संक्षेपमा। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीका दर्जनौ निजी विद्यालयमा तालाबन्दी गरेको छ। विभिन्न माग राख्दै नेकपाले जिल्लाभरिका दर्जनौ विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको जनाएको छ। धनगढी स्थित ग्यालेक्सी एक्सिस विद्याश्रम, मोडर्न एरा, स्ट्रिफिङ स्टोन लगायतका 15 विद्यालयमा तालाबन्दी गरेको सो पार्टीले जनाएको छ। यस्तै अल्तरियाका 10, गौरीगंगा नगरपालिकाका 5 विद्यालयमा तालाबन्दी गरिएको छ भने अन्य स्थानका विद्यालयमा पनि तालाबन्दी गरिएको छ। वृद्धि गरिएको शुल्क खारिज गर्नुपर्ने मापदण्ड विपरीतका विद्यालय बन्द हुनुपर्ने लगायतका माग गर्दै तालाबन्दी गरिएको हो। वरिष्ठ समाजसेवी बद्रीनाथ भण्डारीको 93 औं जन्मदिन तथा पुरस्कार घोषणा कार्यक्रम धनगढीमा सम्पन्न भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा 1,11,111 रूपियाँको बज्रकृष्ण पुरस्कार घोषणा गरिएको हो भने पुरस्कारका संस्थापक भण्डारीको जन्मदिन मनाइएको हो। उक्त पुरस्कार जीवन र फूल कृतिका लेखक प्राध्यापक गणेशराज जोशीलाई प्रदान गरिनेछ। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिहरूका लागि आज एक दिने अभिमुखीकरण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ। नेपाल सरकार महिला तथा बालबालिका मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा कैलाली जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। विकासका लागि प्रतिपक्षमा बसेकाहरूलाई समेत मिलाएर अघि बढ्ने प्रदेश नम्बर 7 का सभामुख अर्जुन थापाले बताउनु भएको छ। बझाङ सदरमुकाम चैनपुरमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै सभामुख थापाले विकास निर्माण गर्दा सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै सोही अनुसार सबैलाई मिलाएर प्रदेशको विकासका लागि आफू अघि बढ्ने बताउनुभयो। र टिकापुर नगरपालिका वडा नम्बर 4 टेकापुर नगरपालिका वडा नम्बर 5-4 को मौरियामा इलेक्ट्रिकल अटो रिक्सा दुर्घटना हुँदा 5 जना घाइते भएका छन्। टेकापुरबाट खकरौला जाँदै गरेको से एक ह 754 नम्बरको इलेक्ट्रिकल रिक्सा अनियन्त्रित हुँदा अटोमा सवार 70 वर्षीय महिसरा कामी, 70 वर्षीय नन्द धामी, 56 वर्षीय ईश्वरी कुवर, 40 वर्षीय रूपा कुवर र 65 वर्षीय जमुना कुवर घाइते हुनुभएको छ। घाइतेको टिकापुर अस्पतालमा उपचारका लागि लिइएको छ भने रिक्सा चालक राम भरोसे चौधरी प्रहरी नियन्त्रणमा रहेको पत्रकार गणेश छेत्रीले जानकारी दिनुभयो। अब साप्ताहिक स्तम्भ खाद्य अधिकारको पालो।
साप्ताहिक स्तम्भ खाद्य अधिकारको साथमा ब्रेड फर द वर्ल्ड जर्मनी र याक नेपालको साझेदारीमा सञ्चालित खाद्य अधिकार सबलीकरण परियोजना। नमस्कार, साप्ताहिक स्तम्भ खाद्य अधिकारमा स्वागत छ। म सीताराम ओझा। कञ्चनपुरको पुनर्वास नगरपालिका 8 मोतिया फाटाका सुकुम्बासी परिवार कष्टकर जीवन बिताउन बाध्य भएका छन्। दुई दशक अगाडिदेखि मोतिया फाटामा बस्दै आएका झन्डै 150 घर परिवार कष्टकर जीवन बिताउन बाध्य भएका हुन्। साप्ताहिक स्तम्भ खाद्य अधिकारमा आज हामी यसै विषयमा चर्चा गर्नेछौ। करिब 1.5 बिघा क्षेत्रफलमा 176 घरदुरी सुकुम्बासी परिवार 2053 सालदेखि मोतिया फाटामा बस्दै आएका छन्। मोतिया फाटामा सडक, विद्युत, खाने पानी, स्वास्थ्य लगायतका आधारभूत सेवा सुविधा पनि पुग्न सकेका छैनन् भने उनीहरूले वर्षौंदेखि उपभोग गर्दै आएको जग्गाको अहिलेसम्म लाल पूर्जा बनेको छैन। गणतन्त्र आएर जनप्रतिनिधि चुनिए पनि आफ्नो अवस्था पुरानै रहेको पीड़ितहरूको गुनासो छ। मोतिया फाडामा अहिलेसम्म न त बिजुली बत्ती पुग्न सकेको छ, न त पर्याप्त खाने पानी नै छ। जग्गाको अभावमा शौचालय बनाउने ठाउँ पनि नरहेको स्थानीयहरू बताउँछन्। जीविकोपार्जनका लागि अधिकांश बासिन्दा भारततिर जान्छन् भने कतिपय गाउँमै ज्याला मजदुरी गर्छन्। पटक पटकका निर्वाचनमा नेताले लाल पूर्जा दिने बताए पनि अहिलेसम्म पाउन सकेका छैनन्।
लाल पूर्जाको समस्या त अब एकदमै छ सर। हामी अब लाल पूर्जा भइसकेको हाम्रो बसोबास सर 2053 सालबाट हामी बसोबास गर्दै आएका हौँ। यहाँ हाम्रो अहिले पहिला बन्दगेरी चाहिँ हामी 86 परिवार बस्छौँ। लगभग लगभग हाम्रो 135 व्यक्ति भयो सर। पूर्जाको लागि अहिले अब हाम्रो बेनिफिकेसन त भएको छ। अहिले अब खास त्यस्तो केही छैन। अब हामी अब एकचोटि फेरि नगरपालिका हाम्रो संघर्ष समिति जाने भन्ने हाम्रो सल्लाह भएको छ।
पुनर्वास नगरपालिकाले पनि पहल गर्दा पनि कानुनी कठिनाईले लाल पूर्जा दिनमा ढिलाइ भइरहेको जनाएको छ। सुकुम्बासी बस्तीलाई लाल पूर्जा दिनका लागि पहल गरिरहेको बताउँदै पुनर्वास नगरपालिकाका मेयर जीवन थापा
अधिकारहरू सुकुम्बासी अधिकार अथवा अव्यवस्थित बसेर व्यवस्थित गर्ने कुराहरू होइन। यो प्रदेशमा केन्द्रदेखि प्रदेश र नगर सबै ठाउँमा साझा अधिकार नै छ। त्यो सबभर प्रदेशले छिटो त्यसको टुङ्गोलाई धेरै निर्णय गरिदियो भने जसलाई जे जुन जुन अधिकार दिए पनि छिटो प्रदेशले लिए पनि हामीलाई आपत्ति भएन। स्थानीय तहलाई दिए पनि केही भएन होइन। त्योलाई दिए पनि आपत्ति भएन। तर तुरुन्तै त्यो जसले लिए पनि होइन जसलाई त्यो अधिकारहरू पुरा जसलाई दिए पनि उसले छिटोभन्दा छिटो सुकुम्बासी समस्या समाधान गरोस्, अव्यवस्थित प्रशासनलाई व्यवस्थित गरोस् भन्ने हाम्रो प्रदेशमा पनि अस्ति मुख्यमन्त्री भेटेर पनि मैले अहिले सबभन्दा छिटो गरिदिनु पऱ्यो निर्णय गरिदिएपछि एउटा कलियो होइन तुरुन्तै छिटोभन्दा छिटो हामी दिन्थ्यौँ भन्ने पनि। तर
हवस् त, साप्ताहिक स्तम्भ खाद्य अधिकार सकियो। अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछौ। नमस्कार। साप्ताहिक स्तम्भ खाद्य अधिकारको साथमा ब्रेड फर द वर्ल्ड जर्मनी र याक नेपालको साझेदारीमा सञ्चालित खाद्य अधिकार सबलीकरण परियोजना।
दिनेश खबर का साथ में मेडलाइफ तपाईं संगे जीवन में अघि बढ़ गए।
साढ़े छ बजे सकिए।